आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं। श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर अनि सामर्थ्य नाममा मेरो जयमसी नमस्ते अनि स्वागत छ आजको यो बाइबल अध्ययन कार्यक्रममा। श्रोता, आज हामी बाइबल अध्ययन याकुब एक अध्याय 22 पददेखि लिएर 27 पदबाट अध्ययन गर्न गइरहेका छौं। आज हाम्रो विषय हो परमेश्वरले वचनद्वारा जाँच्नुहुन्छ, मानिसको वचनद्वारा होइन। परमेश्वरको सन्तान कहिले पनि परमेश्वरको वचनबाट भागी जान सक्दैन। प्रत्येक बच्चा आफ्नो पिताको आवाज सुन्न चाहन्छन्, विशेष गरेर यो सान्त्वनाको आवाज सही सुधारको आवाज हो भने। मित्र, यदि कोही व्यक्ति परमेश्वरको वचनमा रुचि लिँदैन भने वा यसको नजिक रहँदैन भने अनि यदि ऊ परमेश्वरको सन्तान हो भने निश्चय नै समस्यामा वा कष्टमा पर्न गइरहेको छ। मित्र, यो धेरै मानिसहरूको लागि यो पद अति नै परिचित पद हो। याकुब एक अध्याय 22 पदमा लेखिएको छ, तर वचन पालन गर्नेहरू हौ र सुन्ने मात्र भएर आफैलाई धोका नदेऊ। अमित्र, यहाँ पाउलले अर्थात लेखकले उही विचारलाई अलिकति बेग्लै वाक्य शैलीमा राखेका छन्। दोस्रो कुरन्थी 3:2-3 पदमा तिमीहरू नै हाम्रा पत्र हौ जो हाम्रा हृदयहरूमा लेखेका छन् र सबै मानिसहरूद्वारा चिनिन्छन् र पढिन्छ। यो प्रकट भएको छ तिमीहरू ख्रीष्टका पत्र हौ जसको सेवा हामीद्वारा भएको छ, जो मसीहले लेखिएको छैन तर जीवित परमेश्वरका आत्माले ढुङ्गाको पार्टीमा होइन तर हृदयका मासुरूपी पार्टीहरूमा लेखिएको छ। मित्र, आज संसारले बाइबलको पढिरहेको छैन तर तिनीहरूले तपाईँ र मलाई पढिरहेका छन्। तपाईँ र मेरो जीवन सुसमाचार हुनुपर्छ, यसले ख्रीष्टको प्रकट गर्नुपर्दछ ताकि संसारले हाम्रो जीवनमा ख्रीष्टको देखुन्। 22-25 पदसम्म हामी समस्याप्रति र मामलाहरूप्रति याकुबको वास्तविक पहुँचतिर आउँदछौ। म यसलाई यस तरिकामा रूपरेखा दिन चाहन्छु। पद 22 वचनको माग, पद 23-24 वचनको खतरा र पद 25 वचनको अभिप्राय। अमित्र, पद 22 हामीसँग मागहरू छ वा वचनको आज्ञा लेखिएको छ। यहाँ तर वचन पालन गर्ने हौ र सुन्ने मात्र भएर आफैलाई धोकामा नदेऊ। त्यहाँ परमेश्वरको वचनको बारेमा एक तत्व छ जुनले यसलाई अन्य कुनै पुस्तकबाट अलग बनाउँदछ। त्यहाँ धेरै पुस्तकहरू छन् जुन तपाईँ जानकारी, ज्ञान, मानसिक बुद्धि सम्बन्धी उत्तेजना, आत्मिक सम्बन्धी प्रेरणा, मनोरञ्जन वा आमोद प्रमोद प्राप्त गर्न पढ्न सक्नुहुन्छ। तर परमेश्वरको वचन अलग बेग्लै छ अनि सम्भवत यो नै एक कारण हो कि यो अन्य पुस्तकहरू जति जनप्रिय छैन। यसले क्रियाको माग गर्दछ। वचन पालन गर्नेहरू हौ, सुन्नेहरू मात्र होइन। यसले ध्यानको माग गर्दछ। प्रभु येशूले योहन्ना 7:17 पदमा भन्नुभयो, यदि कसैले उहाँको इच्छा पालन गर्न चाहन्छ भने यस शिक्षाको विषयमा यो चाहिँ परमेश्वरबाट हो कि म आफैपट्टिबाट बोल्दछु सो उसले थाहा पाउनेछ। परमेश्वरको वचनले क्रियाको माग गर्दछ। भजन संग्रह 34 अध्यायको 8 पदमा लेखिएको छ, चाखेर हेर कि परमप्रभु भला हुनुहुन्छ। तपाईँ इतिहास पढ्न सक्नुहुन्छ, तर यसले तपाईँलाई केही कुरा गर्न सोध्दैन वा माग गर्दैन। तपाईँ साहित्यको पढ्न सक्नुहुन्छ, तर त्यहाँ कुनै आज्ञासूचक कुराहरू छैन, कुनै घोषणाहरू छैन वा कुनै व्याख्या वा टीका छैन। यद्यपि यससँग सिकाउनलाई पाठ हुन सक्छ, जुन लेखकको मनमा भएको हुन पनि सक्छ, नहुन पनि सक्छ। तपाईँ विज्ञानको पढ्न सक्नुहुन्छ, तर यसले कुनै प्रकारको मागहरू बनाउँदैन। तपाईँ खाना बनाउने सिकक पढ्न सक्नुहुन्छ, र यसले कसरी निषेध खाना बनाउने त्यो कुरा सिकाउँछ, तर यसले यो भन्दैन कि तपाईँले पकाउनै पर्छ। त्यहाँ त्यस्ता किसिमका कुनै माग छैन। तर परमेश्वरको वचन एक आज्ञा हो, यो क्रियाको लागि अपिल हो। योहना 3:36 पदमा लेखिएको छ, जसले पुत्रमाथि विश्वास गर्दछ उससँग अनन्त जीवन हुन्छ, अनि जसले पुत्रलाई विश्वास गर्दैन त्यसले जीवन देख्ने छैन, तर परमेश्वरको क्रोध त्यसमाथि रहन्छ। प्रभु येशु ख्रीष्टको सन्देश हो, पहिले पश्चाताप गर, दोस्रो म कहाँ हो, अनि तेस्रो विश्वास गर। परमेश्वरको वचनले क्रियाको माग गर्दछ। लेखिएको छ, तर तिमीहरू वचन पालन गर्नेहरू हो। मित्र, यहाँ दिइएको यो आज्ञा नयाँ जन्म पाएका परमेश्वरका सन्तानहरूको लागि हो। परमेश्वरले उद्धार नपाएका मानिसलाई केही कुरा गर्न भनिरहनु भएको छैन, माग गरिरहनु भएको छैन, केवल एक कुरा बाहेक, अनि त्यो वास्तवमा कुनै काम गर्ने कुरा होइन वा विश्वास गर्ने कुरा हो। जब कुनै मानिस प्रभु येशू कहाँ आएर सोधे, अनन्त जीवन पाउनलाई हामीले के गर्नुपर्नेछ त, उहाँले उत्तर दिनुभयो, जसलाई उहाँले पठाउनु भएको छ उनैमाथि तिमीहरू विश्वास गर, यही परमेश्वरको इच्छा हो वा काम हो। जहाँसम्म गर्ने कामको परमेश्वरको इच्छाको सम्बन्धमा कुरा छ, उद्धार नपाएकाहरूको लागि चाहिँ ख्रीष्टमा विश्वास गर्ने कुरा हो। बस, परमेश्वरले उद्धार नपाएका मानिसहरूलाई केही गर्न भनिरहनु भएको छैन, अरू उहाँ तिनीहरूलाई भन्न चाहनुहुन्छ उहाँले केही काम गरिसक्नु भएको छ। सानो केटाको हुँदा जब म स्कूलको मैदानमा साथीहरूसँग टिफिनको समयमा फुटबल खेलिरहेको हुन्थे, त्यसबेला मेरा पिताजी भएतिर म भएतिर आउनुभयो र घरमा केही काम गर्नलाई भन्नुभयो, किनकि उहाँ कुनै कामको लागि बाहिर गइरहनु भएको थियो र आउनलाई अलिक ढिलो हुने थियो। अमित्र, मेरो पिताले अन्य केटाहरूलाई एउटा सानो काम गर्न पनि भन्नुभएन। किन? किन भन्दा ती अन्य केटाहरू उहाँका छोराहरू थिएनन्, तर म चाहिँ उहाँको छोरो थिएँ। मेरो मित्र, परमेश्वरले तपाईँलाई केही कुराको काम गर्न भनिरहनु भएको छैन जबसम्म तपाईँ परमेश्वरको सन्तान बन्नुहुन्न। तर हामी जो परमेश्वरको सन्तान बनिएका छौं, उहाँ भन्नुहुन्छ पदमा, तर वचन पालन गर्ने हौ र सुन्ने मात्र भएर आफैलाई धोका नदेऊ। अनि यो सबै विश्वासी र प्रचारक सेवकहरूको लागि पनि हो। हरेक प्रभुका सन्तान व्यावहारिक विश्वासी हुनु पर्दछ। परमेश्वरको वचन सुन्ने काम उहाँका सन्तानहरूलाई केही काम गर्ने कुरातिर डोर्याउँदछ। परमेश्वरको वचन सुन्ने कामले उहाँका सन्तानहरूलाई केही व्यावहारिक काम गर्ने कुरातिर डोर्याउँछ गर्नलाई। यसले रट्ने वा घोक्ने कामतिर, शास्त्रोक्ततिर वा अन्य क्रियातिर डोर्याउने छैन। यसले एकनाश भएको वा नित्य कर्म वा दिनचर्यातिर डोर्याउने छैन। परमेश्वरको वचनको अभिप्राय उत्पादक क्रियाको उत्पादन गर्नु हो, उत्पादक कार्यको लागि प्रोत्साहक वा उत्तेजक जीवनयापन र रोमाञ्चकारी अनुभव बनाउनु हो। भनिएको छ, तर वचन पालन गर्ने हो र सुन्ने मात्र भएर आफैलाई धोका नदेऊ। जसले आफैलाई धोका दिनेछ, आफैलाई धोका दिने काम भएन कुरा हो। फेरि युहान्ना भन्छन्, पहिले युहान्ना 1:8 पदमा, जसले भन्दछ कि तिनीहरूको जीवनमा कुनै पापै छैन, तिनीहरूले कसैलाई धोका दिँदैनन् तर आफैलाई धोका दिन्छन्। हाम्रा पापहरूको र हाम्रा क्रियाहरूको तर्कसंगत गर्ने कामको फन्दामा गिर्न अति नै सरल छ। पद 23 र 24 हामीसँग वचनको खतरा छ। 23 पदमा लेखिएको छ, कुनै मानिसले वचन सुन्छ तर पालन गर्दैन भने त्यो एउटा यस्तो मानिस जस्तो हुन्छ जसले आफ्नो अनुहार ऐनामा हेर्छ, किनकि त्यसले आफैलाई हेर्छ र गइहाल्छ र त्यो आफै कस्तो थियो त्यो तुरुन्तै बिर्सिहाल्छ। ऐना अति नै चाकलाग्दो कुरो हो र यहाँ परमेश्वरको वचनको तस्विरको रूपमा प्रयोग गरिएको छ। जब तपाईँ ऐनामा हेर्नुहुन्छ, तपाईँ आफै स्वयंको प्रतिबिम्बको देख्नुहुन्छ वा तपाईँ जस्तो हुनुहुन्छ त्यही कुरा ऐनामा देख्नुहुन्छ वा त्यही कुरा त्यसले देखाउँछ। त्यसले तपाईँको जीवनमा भएका अनुहारमा भएका मैलाहरू दागहरू देखाउँछ। त्यही नै एक कारण हो हामी धेरैजना ऐनाको उपस्थितिमा अति नै धेरै समय बिताउन चाहँदैनौ। मेरो मित्र, परमेश्वरको वचनले भन्छ तपाईँ को हुनुहुन्छ। वास्तवमा लेखिएको छ, कुनै मानिसले वचन सुन्छ तर पालन गर्दैन भने त्यो एउटा यस्तो मानिस जस्तो हुन्छ जसले आफ्नो अनुहार ऐनामै छ। मित्र, ऐनामा हेरेर आफ्ना दागहरू देखेर पनि त्यसको बारेमा केही नगर्ने कुरामा अति नै धेरै खतरा हुन्छ। अनि 24 पदमा लेखिएको छ, किनकि त्यसले आफैलाई हेर्छ र गइहाल्छ र त्यो आफै चाहिँ कस्तो थियो त्यो तुरुन्तै बिर्सिहाल्छ। याकुबले त्यो कुराको उत्तर दिइरहेका छन् जुन उसले पद 19 लेखेथे, सुन्नलाई छिटो र बोल्नमा ढिलो हौ। यहाँ उसको जोड हो, चाँडो नगर, छिट्टो नगर, जल्दीबाजी नगर। जब तपाईँ ऐनामा हेर्नुहुन्छ, सुन्नमा छिट्टो हुने कामको विचार यसमा तपाईँको सम्पूर्ण ध्यान दिने कुरा छ वा परमेश्वरको वचनमा होसियार वा चङ्ख हुने कुरा हो। यहाँ याकुब भनिरहेका छन्, यसलाई आकस्मिकताले वा संयोगले व्यवहार नगर, त्यस प्रकारले जल्दीबाजीमा नजाऊ। कुनै पनि व्यक्ति जो खालि सुन्नेवाला मात्र हुन् तर गर्नेवाला होइन, बाइबलको उसको ज्ञानले क्रियामा डोर्याउँदैन र उनी त्यो मानिस जस्तै हो जसले ऐनामा आफ्नो प्राकृतिक अनुहारलाई हेर्छ। 23 पदमा लेखेको छ, कुनै मानिसले वचन सुन्छ तर पालन गर्दैन भने त्यो एउटा यस्तो मानिस जस्तो हुन्छ जसले आफ्नो अनुहार ऐनामा हेर्छ। मित्र, बाइबल आज जनप्रिय पुस्तक होइन, निश्चय नै यो सबभन्दा धेरै बिक्री हुने पुस्तक हो तर सबभन्दा कम पढिने पुस्तक पनि हो। यो बाइबल आज जनप्रिय छैन किनभने यसले हामीलाई देखाउँछ कि हामी वास्तवमा कस्तो छौं, को हौ। यसले तपाईँ र मेरो वास्तविक तस्विर देखाउँछ। त्यसपछि हामी पद 25 वचनको अभिप्रायको देख्छौ। 25 पदमा लेखिएको छ, तर त्यो मानिस जसले स्वतन्त्रता दिने शुद्ध व्यवस्थालाई हेर्दछ र त्यसैमा लागिरहन्छ अनि सुनेर बिर्सिहाल्ने होइन तर काम गर्ने पनि हुन्छ, त्यसले चाहिँ आफूले गरेको काममा आशिष पाउनेछ। पहिलो कुरा लेखिएको छ, जसले स्वतन्त्रताको सिद्ध व्यवस्था भित्र ध्यान दिएर हेर्छ। यो मूसाको व्यवस्था होइन, यो अनुग्रहको व्यवस्था हो। याकुब यहाँ व्यवस्थाको बारेमा कुरा गर्दैनन्, जस्तो कि जुन अर्थमा पावल यसको बारेमा कुरा गर्दछन्। जब पावल व्यवस्थाको बारेमा कुरा गर्दछन्, उनी मूसाको व्यवस्थाको बारेमा कुरा गरिरहेका हुन्छन्। जब याकुब व्यवस्थाको बारेमा कुरा गर्दछन्, यो विश्वासको व्यवस्था हो। पुरानो नियममा व्यवस्थामा प्रेम अनि नयाँ नियममा प्रेममा त्यहाँ व्यवस्था छ। योहन्ना 8:36 पदमा लेखिएको छ, यसकारण पुत्रले तिमीहरूलाई स्वतन्त्र पारे भने तिमीहरू साँच्चै नै स्वतन्त्र हुनेछौ। तर उही समयमा प्रभुले यो पनि भन्नुभयो, योहन्ना 14:15, तिमीहरूले मलाई प्रेम गर्दछौ भने मेरा आज्ञाहरू पालन गर। अनि पाउले भने गलाती 6:2 पदमा, तिमीहरू एक अर्काका भारहरू उठाइदियो र यसरी ख्रिष्टको व्यवस्थालाई पूरा गर। कुन व्यवस्था? ख्रिष्टको व्यवस्था। योहन्नाले उसको पहिलो पत्र 1 योहन्ना 5:3 पदमा भन्छन्, किनभने हामीले उहाँका आज्ञाहरू पालन गर्नु नै परमेश्वरको प्रेम हो अनि उहाँका आज्ञाहरू कष्टपूर्ण छैनन्। जब तपाईं ठूलो सरको स्वतन्त्र बाटोमा फ्री रोडमा आफ्नो गाड़ी चलाइरहनु भएको हुन्छ, तपाईंले यो पनि देख्नुहुनेछ कि त्यो यातायातले लादिएको छ अनि साथै यो नियम व्यवस्थाहरूले पनि लादिएको छ। यदि तपाईँ त्यस स्वतन्त्र मार्ग वा बाटोमा आफ्नो गाड़ी चलाउन स्वतन्त्र पाउन चाहनुहुन्छ भने तपाईँले ट्राफिक नियम व्यवस्थाको मान्दाखेरि पालन गर्दाखेरि उत्तम होला। ख्रिस्टमा स्वतन्त्रता छ अनि यो मात्र एक सत्य स्वतन्त्रता हो, तर तपाईँ यो कुरामा पक्का निश्चित हुन सक्नुहुन्छ। यदि तपाईँ ख्रिस्टमा हुनुहुन्छ भने तपाईँले उहाँको आज्ञा पालन गर्न गइरहनु भएको छ अनि उहाँका व्यवस्थाहरू कड़ा छैनन्, तिनीहरू कठोर खालका छैनन्, किनभने तपाईँ परमेश्वरका सन्तान हुनुभएकोले गर्दा। तपाईँको स्वतन्त्रताले 10 आज्ञाहरूको तोड्न अधिकार प्रदान गर्दैन। ती व्यवस्थाहरू कमजोर र शारीरिक मानिसको लागि हुन्। व्यवस्थाहरू अधहरू व्यवस्था उल्लङ्घन गर्ने दुष्टहरूको लागि हो। इमान्दार नागरिकलाई व्यवस्थाको आवश्यक छैन। आज परमेश्वरले आफ्ना सन्तानहरूलाई उच्च दर्जामा उच्च योजनामा बोलाउनु भएको छ अनि परमेश्वरको सन्तानसँग आत्मिक स्व इच्छा, उच्च र महान अभिप्राय परमेश्वरको प्रेरणा छ। विश्वासीसँग हत्या गर्ने कुनै इच्छा हुँदैन, उनी व्यवस्थाभन्दा माथि छ। अहिले ऊ उद्धारकर्ताको प्रेमद्वारा प्रेरित गरिएको छ। हामी जति धेरै परमेश्वरको वचनको अध्ययन गर्दछौ हामी सिक्नेछौ, हामी प्रेम गर्नेछौ र हामी उत्तम जीवन जिउनेछौ। आनन्द हर्षले हाम्रो आत्मा भरिदिन्छ। लेखिएको छ, तर त्यो मानिस जसले स्वतन्त्रता दिने शुद्ध व्यवस्थालाई हेर्दछ र त्यसमा लागिरहन्छ अनि सुनेर बिर्सिहाल्ने होइन तर काम गर्ने पनि हुन्छ, त्यसले चाहिँ आफूलेको काममा आशिष पाउनेछ। याकुब भनिरहेका छन्, यदि धार्मिक व्यक्तिले आफ्नो जिब्रोलाई वा बोलीलाई नियन्त्रण गर्दैन भने उसको धर्म चाहे त्यो जुनसुकै होस् व्यर्थ छ। हजुर, ख्रिस्टियन र उसको जिब्रोको बारेमा के नि? याकुबले त्यसको बारेमा अध्ययनमा धेरै कुरा विवरणसहित बताउन गइरहेका छन्। मित्र, आज हाम्रो मण्डलीमा धेरै त्यस्ता मानिसहरू छन् जससँग अनियन्त्रित जिब्राहरू छन् अनि 26 र 27 पदमा लेखिएको छ, यदि कोही मानिसले आफूलाई धर्मी सम्झन्छ र आफ्नो जिब्रोमा लगाम लाउँदैन तर आफ्नो हृदयलाई धोका दिन्छ भने त त्यस मानिसको धर्म व्यर्थ हुन्छ। परमेश्वर र पिताको अगाडि शुद्ध र पवित्र धर्म यही हो अनाथ र विधवाहरूलाई तिनीहरूको कष्टमा हेरचाह गर्नु र आफूलाई संसारबाट निकलङ्क राख्नु। यो महान कथन हो। आज हाम्रो विश्वासले वा क्रिस्टियनिटीले यसको निश्चय नै उत्पादन गर्नुपर्दछ। यस्तो व्यावहारिकताको कार्यमा हामीलाई डोर्याउनु पर्दछ। भनिएको छ, टुहुरा र विधवाहरूलाई उनीहरूको दुःखमा हेर्नु। यो सकारात्मक पक्ष हो। परमेश्वरको सन्तान यो संसारको दुःख वेदनासँग र संसारका मानिसहरूको समस्याहरूसँग व्यक्तिगत सम्पर्कमा हुनै पर्छ। हामी तिनीहरूका गएर आफूले सक्ने कुनै पनि प्रकारको सहायता गर्नुपर्छ। हामीले आफ्नो प्रेमको दयाको हात तिनीहरू कहाँ फैलाउनुपर्छ। पछिबाट याकुबले भन्नेछन् कि बिना कामको विश्वास मरतुल्य हुन्छ, त्यो व्यर्थ छ। त्यसपछि हामी दोस्रो कुरा देख्छौ, आफूलाई संसारबाट निष्कलङ्क राख्नु। अहिले यो नकारात्मक पक्ष हो। संसारसँग सम्पर्क गर्नुको मतलब होइन कि हामी संसारका कुराहरूमा अल्झिनुपर्छ वा बेरिनुपर्छ। अह, विश्वासीको नातामा हामी संसारमा छौ तर हामी यो संसारका होइनौ। मैले एक सानो केटाको कथाको सुनेको थिएँ जुनको आमा मरेको थियो। उसको पिता गरीब थिए तर उनी कठोर परिश्रम गरेर काम गरेर त्यस सानो केटालाई पालन पोषण गर्न कोसिस गरे। त्यहाँ तिनीहरूका आफ्नै आफन्त अति नै धनी दम्पति थिए जसले त्यस केटामा रुचि देखाए। तिनीहरूले उसको पितालाई भने, तिमीले आफ्नालाई जीवनमा हरेक कुरा दिन सक्दैनौ, हामी धनी छौ, हामी उसलाई हरेक कुरा दिन सक्छौ। त्यसकारण गरीब दुखी पिता त्यस सानो केटा भएतिर गए र यी धनी मानिसहरूसँग रहने बारेमा कुरा गरे आफ्नो छोरासँग। उसले त्यस सानो केटालाई भने,
तिनीहरूले तिमीलाई साइकल दिनेछन्, थुप्रै खेलाउन दिन्छन् र क्रिसमसमा अति नै धेरै सुन्दर उपहार दिन्छन्। अनि तिनीहरूले घुमाउन तिमीलाई पूरा विश्वभरि लैजानेछन्। तिनीहरू ती सारा कुराहरू तिम्रा लागि गर्नेछन् जुन म तिम्रो लागि गर्न सकिन र सक्दिन। त्यो सानो केटाले भन्यो, म जान चाहदिन, अह म जान चाहदिन। अनि पिताले भन्यो, तिनीहरूले मलाई सबै दिन सक्छन्। अनि पितालाई तिनले भने, तिनीहरूले सायद मलाई सबै कुरा दिन सक्छन् तर तिनीहरूले तपाईँलाई दिन सक्दैन। त्यही नै त्यो सानो केटाले चाहन्थ्यो। आज त्यहाँ धेरै मानिसहरू छन् जसले व्यक्तिगत सम्पर्कको चाहन्छन्। मेरो मित्र, तपाईँ यी मानिसहरू कहाँ ख्रिस्टियन सम्पर्कको दया माया करुणा ख्याल र वास्तवसँग ल्याउन सक्नुहुन्छ। तर यो कुराको ध्यान राखौं कि हामी संसारबाट निष्कलङ रहौ। हामी संसारका कुराहरूमा अति नै धेरै बेरिन सक्छौ, त्यो खतरनाक कुरा हो। परमेश्वर आजको यो बाइबल अध्ययनद्वारा हरेकलाई धेरै धेरै आशिष दिनुभएको होस्।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात् सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98 4735 6979 98 4703569। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।